भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन।
नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म अच्युत घिमिरेको स्वागत छ। कार्यक्रम एकल कविता वाचन तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुन्न सक्नुहुन्छ। उज्यालो online.com र मोबाइलमा उज्यालो एप्लिकेशनबाट पनि संसारभर तपाईँ एकल कविता वाचन सुन्न र आफूलाई फुर्सद भएका बेला डाउनलोड गर्न सक्नुहुन्छ। आजको कार्यक्रम एकल कविता वाचनमा म कवि विक्रम पवन परियार लिएर आइपुगेको छु। उहाँको घर रामेछाप अहिले भक्तपुर बस्दै आउनुभएको छ। 2066 सालमा एउटा गजल संग्रह जलेको मुटु प्रकाशित गर्नुभयो। 2072 सालमा खण्डकाव्य मौन शालिक प्रकाशित गर्नुभयो र उहाँका केही गीतहरू पनि प्रकाशनमा प्रसारणमा आइसकेका छन्। आज कवि विक्रम पवन परियारका कविता सुन्दै कुराकानी सुन्छौं। विक्रमजी, तपाईँलाई स्वागत छ।
धन्यवाद दाइ, हजुरले यहाँसम्म बोलाएर मलाई एकल कविता वाचनमा मौका दिनुभयो, त्यसको लागि म हजुरप्रति आभारी छु।
कविता कहिलेदेखि लेख्नुहुन्छ?
मैले 8 कक्षामा पढ्दाखेरि एउटा जनताको गीत लेखेँ, त्यही दिनबाट मेरो साहित्य यात्रा चाहिँ सुरु भएको।
रामेछाप कुन ठाउँमा तपाईँको घर?
रामेछाप अहिले सुनापति गाउँपालिका
हजुर
4 मेरो घर छ।
ए, सुनापति गाउँपालिका घर। कविता स्कुल पढ्दैदेखि लेख्नु भएको?
हजुर।
है, कुन कोही शिक्षकहरूले प्रभाव पारिदिनु भयो कि कवितामा?
शिक्षकहरू भन्दा पनि आफूले सानै बाल्यकालदेखिको एउटा भोगाइहरू र अनि एउटा समाज एउटा देशको परिस्थितिले पनि देखाएको दृश्यहरूले नै खास मैले कविता लेख्न सिकेको।
एउटा कविता सुनाऊ अनि मात्रै कस्तो कविता छ अरूले सुनेपछि अनि हामी कुरा गर्छौँ त्यो बारेमा।
जरुर त, मेरो मैले वाचन गर्ने कविताको नाम हो लक्ष्मीवादीको प्रेस विज्ञप्ति। कविता यसै सुरु हुन्छ। म लक्ष्मीवादी प्रत्येक दिन बेच्न बाध्य छु युनिफुल र प्यास मेटाएर फर्कन्छन् यौनका भोका भक्तजनहरू, तैपनि अझै लामबद्ध छन् ढोका अगाडि। सोध्छु कि मेरै प्रतीक्षामा छ त्यो बुढो मान्छे। आउँछन् छुन्छन् मायाले मुसारे जस्तो गर्छन्, आउँछन् छुन्छन् मायाले मुसारे जस्तो गर्छन् र टिपेर लैजान्छन् जवानी फूल, बदलामा केही पैसा दिन्छन् र ढोकाको सङ्घार नकाट्दै हेर्छन् पिच्च थुक्छन्। त्यति बेला जिन्दगी चटक्कै मारौँ जस्तो लाग्छ, त्यति बेला जिन्दगी चटक्कै मारौँ जस्तो लाग्छ। बदलामा केही पैसा दिन्छन् र ढोकाको सङ्घार नकाट्दै हेर्छन् पिच्च थुक्छन्। खै यो कस्तो बाध्यताको जिन्दगी न हो, घामको प्रथम स्पर्शले नछुँदै जीवनको सौन्दर्य सुन्नु परेको छ रेडियोमा। मैले बिहानको राष्ट्रिय गान बज्न अगावै मेरै यौवनको विज्ञापन फर्केर हेर्नुहोस् त, यो सानो बालक जसको अनुहार पनि यो देशको जस्तै छ। कसैले वादी बनाइदिएको म कुमारी लक्ष्मीवादी, मैले मेरो यौवन बेचेर परिवार पाल्नुपर्छ भने सरकार मैले जस्तै तिमीले तिम्रो श्रीमती या छोरी बुहारीको यौवन बेच्नु हुँदैन। कति कन्डमहरू रगटिएर फुटेका छन्, कति टुक्राहरू होलान् पाठे घरभित्र, बिरिए पिएर मात्रै नअघाइँदो रहेछ। मर्छु भन्दा भन्दै पनि मर्नै नसकेको म लक्ष्मीवादी, सरकार मेरो पहिलो ग्राहक तिमी नै हौ। जब तिमीले छोयौ मेरो शरीर त्यसै दिनबाट उड्दै उड्दै गएको हो, यौवनको रङ र उजाडिँदै गएको हो चन्द्रमा जस्तो अनुहारको चमक। किन भइदियो मान्छेको जीवन फुल जस्तो फरक फरक, किन भइदियो मान्छेको जीवन फुल जस्तो फरक फरक, किन भइदियो मान्छेमाथि मान्छेकै दमन। घर उज्यालो बनाउन दियोमा सलेदो आफै सल्किएर सकिन्छ, बत्ती मुनि सधैँ अँध्यारो हुन्छ नै, म लक्ष्मीवादी जसको जिन्दगी पनि अँध्यारो नै छ। म त्यही लक्ष्मीवादी हुँ, मैले प्रत्येक दिन खुसी बनाउनै पर्छ ग्राहकहरूको भट्किरहेको आत्मा। यो कस्तो जिन्दगी हो जसको घाँटीमा झुन्डिएको छ मृत्युको घन्टी। यसरी देप्रे छातीको ब्लाउजभित्र सुसाइड नोट राखेर कति वर्ष बाँचिएला र खै, ऊ वर्षौँ अघिदेखि हराएको छ छोडेर खस्र हत्केलाको डाम। कसरी प्राप्त गरौँ ओठको मुस्कान जो सधैँ मुस्कुराई रहन्थ्यो रातमा जुन जस्तै। हो, म लक्ष्मीवादी नै हुँ। मन्त्रीज्यू, तपाईँलाई याद छ मैले तपाईँसँग पनि कैन रात बिताएको छु नि, अब त चिन्नुभयो। नायर त दिनुहोस् न, यो पेटभित्र हुर्किरहेको बच्चा तपाईँकै हुनसक्छ। धन्यवाद।
तपाईँले कहिले लेख्नुभएको कविता यो?
यो मैले एक वर्ष भयो।
कुन सन्दर्भमा आएको थियो
यो? जुन लक्ष्मीवादीहरूको एउटा पत्र पत्रिकाहरूमा नागरिकता नपाएको पीडाहरू मैले सुन्थेँ पढेँ, अनि त्यसपछि मैले यो कविता कोर्न कोसिस गरेको।
तपाईँले 8-9 कक्षादेखि अहिलेसम्म कतिवटा कविता लेख्नुभयो होला?
मैले अब एउटा खण्ड काव्य भइहाल्यो र मैले लेखेँ होला 150-200
लेख्दै अनि राख्दै गर्नुहुन्छ कि कहिलेकाहीँ कार्यक्रमहरूमा सुनाउनु पनि हिँड्नुहुन्छ?
कार्यक्रमहरू सुनाउँछु प्रायः, म कविता सुन्न मन पराउँछु मेन कुरो। कविता त स्वयंमा आफू अब्बल भयो भने बाँचि नै हाल्छन्, स्थान अब त्यो ठाउँ पाओस् नपाओस्, आज कवि बाँच्ने भनेकै कविले नै, कविताले नै हो, त्यही भएर त्यति म त्यति चासो चाहिँ राख्दिनँ।
अरूका कविताहरू पनि पढ्नुहुन्छ?
हजुर, पढ्छु।
कस कसका पढ्नु?
मैले देवी नेपालहरूको पढेँ, अनि त्यसपछि अब राम माधव प्रसाद घिमिरे, राष्ट्रकवि माधव प्रसाद घिमिरेहरूको, लक्ष्मी प्रसाद देवकोटाहरूको कविताहरू प्राय पढेँ,
त्यसले तपाईँलाई प्रभाव पार्दै लाग्यो। अर्को एउटा कविता सुनाउनुहोस् त।
मेरो दोस्रो कविताको शीर्षक छ समयको तौल। बेरोजगार भएपछि न हो झोलामा हरियो पासपोर्ट र डिग्रीको सर्टिफिकेट बोकी, घरबारी बन्दकीमा राखेर रा अरब जानुको पीडा, आँखाबाट आँखामा पढेपछि छर्लङ्ग देखिन्छ देश छोड्नुको बाध्यता। साथी म त्यही रामेश्वर हुँ चिन्यौ, म क्लासमा प्रथम हुँदा तिमी मुस्किलले पास हुन्थ्यौ, मलाई लोकसेवा आयोगले चिन्न सकेन, तिमीलाई हाकिमले चिन्यो सुब्बा भयो, पक्कै अब चिन्यौ कि म त्यही रामेश्वर हुँ यार, कुनै दिन सामाजिक शिक्षाको परीक्षामा मैले तिम्रो कापीमा देशको नक्सा बनाएको छु, समयले तिमीलाई फरक बनाएछ र चिनेनौ, जो देशकै चिन्तामा लेखिरहन्थ्यो देशकै कविता, यो देश तिमीले लगाएको जुत्ता होइन, जो पैतालामा लगाएपछि खोलिन्छ, यो देश औँलामा लगाएको सुनको औँठी होइन, जो ऋण तिर्नको लागि जागड राखिन्छ, यो देश कसैले दिएको अनुदानको रकम होइन, जो तिर्न नसकेपछि घरबारी बन्दकीमा राखिन्छ, यो देश सरकारले उपहार दिएको पासपोर्ट होइन, जसले धकेलेर पठाइदिन्छ मुक्लान, म मुगलानबाट फर्केर आएको भोलिपल्ट मेरो घरमा अख्तियार आउन सक्छ र लगाउन सक्छ मलाई पसिना बेचेको अभियोग, सम्झनु यो देश छातीभित्रको मुटु हो, जसरी रगतलाई प्रसारण गरिदिन्छ, जसरी प्राधिकरण केन्द्रबाट विद्युत वितरण हुन्छ, तिमीले खै के सम्झ्यौ सम्झ्यौ यो देशलाई, सम्झनु यो देश क्रिकेटको बल होइन, जस्तो कि ब्याटले हिर्काएर निर्मम घाइते बनाए जस्तो, यो देश ब्याट्सम्यान पनि होइन, जो कि विकेट किपरले बल समाएपछि ब्याट्सम्यान आउट हुन्छ र कमजोर बन्दै जान्छ जित्ने भरोसा, यदि तिमीलाई तिम्रो आमाको माया छ भने सम्झनु यो देश आमाकै छाती हो, बात कोही न कोही हुन सक्छन्, यदि आमाहरूको पाठे घरको घर नहुने हो भने अनहकमा स्खलित भएरै सकिन्थ्यो होला बाहरूको बिरिए, सम्झनु स्वप्न दोषमा स्खलित हुनु भनेको भावी देशभक्तहरूको हत्या हुनु न हो, हत्या गराउनु भनेको हत्याराको अभियोग लाग्नु न हो, तिमीलाई होसियार भएर बाँच, तिमी होसियार भएर बाँच, कसैको भरोसा भएर बाँच, जति जसरी चिनाउनु थियो चिनाइसक्यो, बाँकी दिनहरू तिम्रा हुँदै होइनन्, यो सहितहरूको देश हो, देशलाई कठपुतली नसम्झनु सरकार, यो देश शिवको लिङ्ग होइन, तिम्रो आँखै अगाडि सिमाना मिच्दै जान्छ भने किन लाखौं पार्वतीहरूसँग झुमिरहन्छौ, आमाहरूको कुखबाट प्रत्येक दिन जन्मने सन्तानहरू सम्झनु यो देश क्यारम बोर्डको गोटी होइन, जो औंलाको इसारामा दौडिरहन्छ, बिर्सिसकेकाहरूले पनि सम्झनु कि यो देश कण्डम त हुँदै होइन, जुन यौन सम्पर्कपछि हातले थुतेर थालिन्छ, यो देश आमा सम्झनेहरूको मात्रै देश हो, यो देश सम्पूर्ण देशभक्तहरूको देश हो, सम्झनु यो देश श्रीमतीको सिउँदोको सिन्दुर पनि होइन, जो कि श्रीमानको अवसानपछि पानीले पखालिन्छ र उजाड बनाइदिन्छ शिर, यो देश द्रोहीहरूको त देश हुँदै होइन, जो बारम्बार देश टुक्र्याउने नारा लगाउँछ, यो देश सगरमाथाको देश हो, अब देशद्रोहीले पनि सम्झन जरुरत छ कि यो झण्डा कसैको श्रीमतीले लगाएको पेटिकोट होइन, जो सधैँ श्रीमानको आदेशमा बाहिरिन्छला, यो देशलाई शिरमा राखेर बाँचेकाहरू कहिले मरेका छन् र तिमीले सहितहरूलाई जिउँदो सम्झेनौ, देश र जनताको लागि लडिरहने योद्धालाई मार्न लगाउने तपाईँ स्वयं भन्नुहोस् त सरकार, खलनायक को हुन्छ तपाईँ कि सहित? धन्यवाद।
कहिले लेख्नुभएको थियो यो चाहिँ?
यो मैले वैशाखमा लेख्ने।
कवि विक्रम पवन परियार हुनुहुन्छ आज हामीसँग एकल कविता वाचनमा. रामेछाप सुनापति उहाँको घर अहिले भक्तपुर बस्दै आउनुभएको छ. अगाडिदेखि नै 8-9 कक्षा पढ्दादेखि नै कविता निरन्तर रूपमा लेख्दै आउनुभएको छ. कविता 150-200 पुगिसक्यो भनेर भन्नुभएको छ. अर्को एउटा सुनाउनुहोस् त. अब
म अब एउटा कविता चाहिँ तेस्रो कविता छोटो सुनाउँछु म. टुहुरो प्रेम. बिहेको रात्रि भोजपछि हनुमुन मनाउन घरबाट निस्किगएका एकजोटी परेवा थिए. कुन कुन सहर घुमे या कतै घुमेनन्, उजाट अनुहार लिएर फर्किआइन्. छोरा बुहारी पर्खिरहेको घरको मूल ढोकामा सफेद पहिरनमा उभिएकी छिन् यति बेला एउटी अवाला. धन्यवाद.
कति छोटो रहेछ यो चाहिँ? है, छोटा पनि लेख्नुहुन्छ?
लेख्छ.
छोटा कतिको लेख्नुहुन्छ नि?
कमै लेखिन्छ अब छोटो चाहिँ. अब त्यसमा छोटोमा अलिकति गम्भीरता पनि हुनु पर्यो. थोरै कुराले धेरै भन्न सक्ने.
तपाईँको कवितामा चाहिँ कस्ता खालका चेत बढी हुन्छन्?
मेरो चाहिँ एउटा माया प्रेमकै लेखिए पनि एउटा मेरो चाहिँ लेख्दै गएपछि एउटा त्यसमा देशसँग सम्बन्धित बढी मलाई देश लेख्न मन पराउँछु म. चाहे त्यो गीत होस्, चाहे गजल, चाहे कविता नै किन होस्.
प्रकृतिले नि छुन्छ कहिलेकाहीँ?
जरुरी छुनी भइहाल्यो नि.
तपाईँले पहिलादेखिबाट लेख्दै जाने क्रममा जस्तो विषयलाई यो छनौट गर्छु भनेर आफै छानिँदो रहेछ कि लेख्दै गएपछि विषय बन्दै आउँदो रहेछ?
विषय त पहिला त म प्रायः अब छनौटै गर्छु कुन विषयमा लेख्ने. तर माया प्रेमको जुनसुकै विषयमा लेखे पनि मैले चाहिँ एउटा समग्रमा देश उतार्ने कोसिस गर्छु.
अर्को सुनाउनुहोस् त. देशै उतार्ने कविता होला पक्कै.
म एउटा कविता अर्को. आँखाको लय र सौन्दर्य बेहालतमा घिसिँदै गरेको देश पढेर कसरी हुर्कने हुन् अबका कलिला युगान्तकारीहरू. बेहालतमा घिसिँदै गरेको देश पढेर कसरी हुर्कने हुन् अबका कलिला युगान्तकारीहरू. के पढाउँछ होला बिरबहादुर पढ्न गएकाहरू. के सिकेर फर्कलन् पाठशालाबाट. यसरी सोच्दा सोच्दै एक दिन हामी मर्ने दिन आउँछ र सपनाहरूको आत्महत्या हुन्छ. सोच्छु कि जब जब घरको चिम्नीबाट निस्किएको आगोको रूपान्तरित अनुहार देख्छु लाग्छ धुवाँ र देशको सुन्दर आवरण बलिरहेको आगोमा भेटिँदो रहेछ. विद्रोहको बागचाल खेलेर हुर्किएको बुढो समय किन दौडिरहन खोज्छ देश बोकेर. बाको अनुहार हेरेपछि म सजिलै भन्न सक्छु कि 32 मुजा परेको बाको अनुहार मेरो देशको नक्सा हो जो खुम्चँदै गएको छ किनाराबाट. यसरी साँगुरिँदै जाने हो भने देशको नक्सा कुनै दिन साइकलमा हुँकिरहेको बटुवा गन्तव्य नभेटेरै चेप्टिएर पापड बन्न सक्छ. आमा मलाई सहीद भन्न छाडिदिनुहोस् न. देश जस्तो नभएको दिन म बीच सडकमा उभिनेको के अर्थ. इतिहासको पानामा मेरो सङ्घर्षको गाथा आँसुले लेखेर भुल नगर्नु कसले पर्छ र आमा सहीदहरूको कथा. यो समय गामनाम स्टारहरूको हो. तपाईँ एक्लै नहिँड्नुहोस् बोकेर सहीदहरूको झला. आमा देख्नुभएकै होला सहीद गेटको आवरण जहाँबाट निहालेपछि देखिने गर्छ क्रान्तिकारीको टाउको र भूगोल बाहिरको देश. धन्यवाद.
तपाईँको कविताको अरूहरूले सुन्दाखेरि प्रशंसा गर्दा के भनेर प्रशंसा गर्नुहुन्छ?
मलाई चाहिँ अब अरूहरूको प्रशंसा भन्ने चाहिँ अहिले बढी वाह भन्ने चलन छ जुनसुकैमा पनि जुनसुकै स्थानमा पनि. अब मलाई त्यति वाह भनेको मन पर्दैन किनकि हामी वाह भन्यो भने हामी वाहकै पछि आहाकै पछि दौड्यौँ भने हाम्रो लेख्ने क्षमता त झन् त्यो वाहतिर लाग्छ. हामी झन् माझी नै पाउँदैन यति भए.
त्यसो मैले पनि अलिकति प्रतिक्रिया दिन पाउँछु म एकदमै श्रोताको हिसाबले होइन. रेडियोमै सुन्दाखेरि यसरी सट्ट भन्दा पो मजा आउँछ त. हामी अचेल कविताहरूमा अलिकति बढी ग्ल्यामर घुसाउन थालेका हौँ. देशप्रेम होस् कि जहाँसुकै होस् अलिकति यौनका प्रसङ्गहरू नल्याइकन कविता नै बन्दैन जस्तो धेरै कविहरूलाई लाग्न थालेको हो.
यो तपाईँले सोध्नुपर्ने प्रश्न पनि हुन्. मेरो कविताहरूमा पनि आएको छ नि त्यसको लागि हजुर धन्यवाद.
किनभने तपाईँले लगातार दुईवटा कवितामा ती शब्दहरू ल्याइरहनु भयो. मलाई नल्याइदिए हुन्थ्यो जस्तो लागिरहेको थियो. तेस्रोमा चाहिँ आएन. तेस्रो अहिले पछिल्लोमा चाहिँ आएन. अब आयो भने चाहिँ सोध्छु भन्ठानेको थिएँ आएन. अब तपाईँले म आलोचना मन पराउँछु वा मन पराउँदिन भनेपछि त मैले नि कम्मर कसेर सोध्नु पऱ्यो त्यही कुराहरू.
धन्यवाद त्यसको लागि. किनभने बढी हामीले अहिले जति पनि देखेका छौँ साहित्यमा अथवा खासै त्यो एउनका कुराहरू भयो त्यो ल्याउनु नराम्रो होइन तर त्यसलाई प्रस्तुतीकरण कसरी दिने कतिसम्म पचाउँछ भनेर चाहिँ लेख्ने हो. तर त्यसलाई चाहिँ एउटा पाठक पाउनको लागि चाहिँ घोषाउन चाहिँ मिल्दैन. तर कथाले एउटा लेख्दै गइसकेपछि मागेपछि चाहिँ घोषाउन चाहिँ हुन्छ जस्तो लाग्छ मलाई चाहिँ.
कतिवटा कवितामा घोषाउनु भएको छ?
मैले त्यही दुई चारवटा कवितामा अब कुनै कुनै
कथाले
हजुर
त्यसरी बुझ्छु
मैले त्यही विषयमा पनि लेखेको हुन्छु त्यही भएर पनि
अर्को एउटा सुनाउनुस् त अब
म अब एउटा हजुरलाई एउटा छोटो कविता प्रेमको हत्या एउटी हुने थिइन् एउटा म थिएँ एउटी हुने थिइन् एउटा म थिएँ उनी र म जोडियौँ र हामी बन्यौँ नाम फरक फरक थियो हामी दुईको थर फरक फरक थियो एक दिन दुबईको घरमा विवाहको कुरा चल्यो कि मैले उनीलाई भेटेर थर बताइदिएँ जब मेरो नामसँगै जोडिएको थर सुनिन् र उनी अलग्गिएर गइन् त्यसै दिनबाट हामी रहेनौँ उनी र म जोडेर बनेको हामी शब्द जब चुम्बकीय ध्रुव जस्तै अलग भयौँ र हिजो उनी थिइन् उनी नै भइन् म थिएँ मनै भएँ मलाई हेर्नुहोस् पढ्नुहोस् र प्रेम गर्नुहोस् इतिहासको कुनै एक पानामा भेटाउनु हुनेछ प्रेमको कथा हामी धन्यवाद
बडा मिठो राम्रो कविता कवि विक्रम पवन परियारसँग छौँ हामी आज रामेछाप सुनापति उहाँको घर अहिले भक्तपुर बस्दै आउनुभएको छ र कविताहरू स्कुल पढ्दादेखि नै निरन्तर रूपमा लेखिरहनु भएको छ आज हामी उहाँका कविता सुन्छौँ गजल संग्रह 2066 सालमा जलेको मुटु प्रकाशित गर्नुभयो 2072 सालमा खण्डकाव्य लेख्नुभयो मौन शालिक र अहिले पनि कविताहरू निरन्तर लेख्नुहुन्छ कतिको बाक्लो लेख्नुहुन्छ विक्रमजी कविताहरू कतिको समयमा लेख्नुहुन्छ
कविता म यही समय भन्ने हुँदैन एउटा कविता कहिलेकाहीँ गाडीमा पनि अब हिँड्दाखेरि पनि फुर्छ त्यो भएको बेलामा पनि म लेख्छु तर त्यसमा चिपोट मात्रै गर्छु कविता
बनाउनु भनेपछि कुन बेला फुर्छ ठेगान हुँदैन फुरेपछि लेखिहालिन्छ महिनामा दुईटा तिनवटा लेखिन्छ
महिनामा दुईटा तिनवटा कुनै बेला त गाह्रै पनि हुन्छ कहिलेकाहीँ अब मैले हजुरको खण्डकाव्य एक महिना मैले सिद्धाएको थिएँ
हजारवटा
त्यसमा एउटा करुण रस थियो पुरै सहित प्रद्युम्न खड्काको एउटा जीवनीमा आधारित खण्डकाव्य हो त्यसमा पछि सम्पादन गर्दा गर्दा त्यसलाई भाँचकुच गर्दा त्यसलाई काट्दाखेरि चाहिँ लगभग एक वर्ष लेख भयो
सम्झिनुहुन्छ खण्डकाव्यको कुनै श्लोकहरू अहिले फट्टै भन्नलाई
म सम्झिन्छु
सुनाउनुहोस् न एउटा दुईटा
लय हालेर बैतनी गर्लान बाँच्छ कि भने ब्राह्मण आएर फुट्ने छन् चुरा गलाको पोते फाल्ने छन् चुडेर अन्तिम डोली बाँसको घारो नभन मलामी सैद भन्छौ झुकेर गर सबैले सलामी प्यारा सबैले सलामी सुताए सेतो ओडाई लुगा त्यो कात्रो नभनु हरिया बाँस काटेर ल्याए म घारो नभनु प्यारा म घारो नभनु धन्यवाद
झ्याउरी छन्द भन्छन् कति मिठो तपाईँको वाचन पनि मिठो छ लेखनी पनि मिठो छ किन यो क्रम चाहिँ कम गर्नुभएर अनि गद्य कवितामा रमाउन थाल्नुभयो
होइन यस्तो अब लेखन त छन्दमा पनि छ त्यसमा एउटा के हुन्छ भने हरेक कुराहरू बाँधिनु पनि पर्छ त्यसमा र फेरि मैले छाडेको छु होइन मैले अहिले खण्डकाव्य एउटा शोककाव्य चाहिँ मम्मीकै मेरो मम्मीको बारेमा लेख्न कोसिस गरिराखेको छु त्यसलाई एउटा समय मिलेको छैन र मात्रै म मौन बसेँ
मलाई चाहिँ मिठो लाग्यो है मैले लागेको कुरालाई मिठो पनि भनिहाल्छु एकदम मिठो लाग्यो तपाईँले यस्तो खालको झ्याउरे छन्द तपाईँको स्वरमा अझ मिठो पनि सुनिदो रहेछ साना साना कलिला मस्तिष्क भएका बालबालिकाले पनि सुन्नुहुन्छ किशोर अवस्थाका बालबालिकाले पनि सुन्नुहुन्छ यस्तो कार्यक्रम र त्यो किसिमको छन्दले छिट्टो कविताको चेत दिन्छ भन्ने मेरो बुझाइ छ त्यसो त फेरि छन्द मात्रै राम्रो भन्ने पनि मेरो अर्थ होइन गद्य कविता लेख्ने नहुने भन्ने होइन अर्को एउटा कविता सुनाउनुहोस् त अब
अर्को कविताको शीर्षक छ कर्णालीको कथा
कर्णालीको कथा
आमाको बायाँ छातीको किनारादेखि दायाँ छातीको किनारासम्म टाँगिएको छ एउटा जिन्दगीको लामो डोरी जुन डोरीको बाटो हुँदै यात्रा गर्छन् कलिला सपनाहरू र पाठशालाबाट फर्किन आएसम्म हेरिरहन्छन् आफ्नै मृत्यु पर्खिरहेका घाम जस्ता बामा वर्षौँ अघिको त्यही तुइनमा झुन्डिरहेको छ एउटा थोत्रो झोला वर्षौँ अघिदेखि त्यही तुइनमा झुन्डिरहेको छ एउटा थोत्रो झोला झोलाभरि छन् जिन्दगी कोर्न बाँकी सेत कागज कति खसे होलान् फुलहरूको सपना कहाँ पुगे होलान् बग्दै बग्दै हिजोसम्म त्यही तुइनबाट हिँड्थे चराहरू भविष्य बनाउन हिँडेका केटाकेटीहरू केही फर्किएर आउँथे केही कर्णालीमै खस्थे जो आउँथे सपनाहरू साथमै लिएर आउँथे, जो खस्ते साथमै लिएर जान्थे बा आमाको माया र साथमै लिएर जान्थे जीवनको कोलाज। आउन त हर दिन सरकार चिल चढेर आउँछ, उखानका फोहराहरू सुनाएर सहर फर्कन्छ, तर आधा चुडिएको तुइन हेरेर कहिल्यै भनेन कि लठ्ठामा चुडिएर बाँकी रहेको पटुकी कसको। धन्यवाद।
कवि विक्रम पवन परिवारसँग छौँ हामी आज। विक्रम पवन परिवारको घर रामेछाप हो, अहिले भक्तपुर बस्दै आउनुभएको छ। उहाँको गजल संग्रह खण्डकाव्य प्रकाशित भइसकेका छन् एकैकोटा, भने गीत पनि लेख्नुहुन्छ र कविताहरू पनि लेख्नुहुन्छ। आज कविता सुन्दै उहाँसँग कुराकानी गर्दैछौँ। कवि विक्रम पवन परिवारका अरू कविताहरू लिएर केही बेरमा आउनेछौँ। एकल कविता वाचन सुन्दै गर्नुहोला।
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन।
सीधा कुरा, प्रश्न विचार,
उज्यालो रेडियो नेटवर्क।
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन।
एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ। कार्यक्रम एकल कविता वाचन तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुन्दै हुनुहुन्छ। हामी एकल कविता वाचनमा आज कवि विक्रम पवन परियारसँग छौं। उहाँको घर रामेछाप, अहिले भक्तपुर बस्दै आउनुभएको छ। 2066 सालमा जलेको मुटु गजल संग्रह प्रकाशित गर्नुभएको छ। 2072 सालमा खण्डकाव्य मौन शालिक प्रकाशित गरिसक्नु भएको छ। विभिन्न गीतहरू लेख्नुभएको छ र कविताहरू लेख्नुहुन्छ। 8 कक्षा पढ्दैदेखि कविता निरन्तर लेखिरहेको कुरा उहाँले सुनाउनु भयो। आज उहाँका कविता सुन्दै कुराकानी गर्दैछौँ। विक्रमजी, तपाईँलाई फेरि स्वागत छ।
धन्यवाद।
तपाईँको पढेको स्कुलतिर जान मन लाग्यो मलाई, अब लैजानुहुन्छ?
जरुर लैजान्छु।
कहाँ हो? रामेछाप।
रामेछाप सुना, रामेछाप श्री कुशेश्वर बहुमुखी क्याम्पसमा पढेको मैले।
क्याम्पस, त्योभन्दा अगाडि स्कुल पनि थियो?
स्कुल, स्कुलै थियो।
कति पर थियो घरबाट?
घरबाट 5 मिनट हिँड्नु पर्थ्यो।
5 मिनट। त्यहाँको प्राकृतिक वातावरण कस्तो थियो? शिक्षकहरू कस्तो हुनुहुन्थ्यो?
शिक्षकहरू त एकदमै माया गर्नुहुन्थ्यो हामीलाई, तर त्यस्तो नराम्रो व्यवहारको नराम्रो बोलेहरू कहिले पनि गर्नुहुन्नथ्यो। कसरी आफूले सिकाउने विद्यार्थीलाई, त्यति त्यही पाटोमा हुनुहुन्थ्यो।
नेपालीको विषयको प्रभाव कसरी पर्दै गयो?
नेपालीको विषय प्रभाव चाहिँ मेरो गुरु हुनुहुन्थ्यो बत्री कुमार खड्का, उहाँले त्यो कविताहरू पनि एकदमै वाचन हालेर गाउनुहुन्थ्यो अनि वाचन गर्नुहुन्थ्यो लयमा, अनि खुब मनपर्थ्यो उहाँले। अनि यसरी नै वाचन कसरी गर्ने, अनि यो गद्य कविताहरू पनि त्यस्तै मिठो लेख्न पनि कुनै कुनै बेलामा यसरी लेख्नुपर्छ एउटा छन्दहरूमा, त्यस्तो गर्नुहुन्थ्यो उहाँले, बहुत राम्रोसँग पढाउनुहुन्थ्यो।
त्यसपछि तपाईँको क्लासभित्रका साथीहरू कतिजनाले सिक्नुभयो कविता?
अहिलेसम्म चाहिँ मैले मसँगको साथीहरू पढेकोमा मैले 2 जना भेटाएको छु।
एउटा
उहाँले लेख्नुहुन्छ जीवनदोङ,
अनि
उहाँले लेख्नुहुन्छ।
फेसबुकमा कुरा हुन्छ?
हामी त चिया गफ बस्दै हो, भेट्छौँ हामी प्रायः।
अनि कविता सुनाउनु हुन्छ एकअर्कासँग?
अब जहाँ पाए त्यहीँ चाहिँ भन्दैनौँ हामी, मेन कुरो अब घरमै आएर घरमै बसाइ बेलामा चाहिँ अब हामी फिडब्याकहरू हुन्छ अनि हामी सल्लाह गर्छौँ यो यसलाई के गर्ने भन्ने कुरा हुन्छ, त्यति बेला मात्रै सुनाउँछ। नभए चिया गफहरूमा त त्यति
राम्रो होइन। यसो एकान्तमा बसियो भने चाहिँ कविता सुनाउनु थालिन्छ। तपाईँले उहाँलाई सुनाउनुहुन्छ, उहाँले तपाईँलाई सुनाउनुहुन्छ, कति रमाइलो रहेछ। स्कुलमा शिक्षकले कविता वाचन गर्दै पढाउनु भयो भने त्यो प्रभाव विद्यार्थीमा बस्दो रहेछ पछिसम्म पनि। अब बरु शिक्षक तपाईँको टिचर उहीँ हुनुहुन्छ, तपाईँहरू कविता लिएर कति ठाउँमा पुग्निसक्नु भयो, तपाईँलाई कवि भनेर कतिले चिन्ता हुन्? कहिलेकाहीँ सरलाई त गर्व लाग्दो हो, भेट हुन्छ सरसँग कहिलेकाहीँ?
अब यो एउटा जबको सिलसिलाले गर्दा पनि त्यति भेट हुन पाएको छैन, तर यो 12-15-20 पिरियडमा चाहिँ जस भेटेको छ त्यही 10-12 चोटि मात्रै भेटेको छ।
10-12 चोटि
अहिले उहाँ रिटायर हुनुभइसक्यो त्यही भएर पनि।
अब एउटा कविता सुनाउनुहोस् त अर्को, तपाईँ लिएर टक्क रेडी हुनुभएको छ है।
मेरो कविताको शीर्षक छ फरक जीवन फरक अनुभूति। पत्थरहरूले पत्थरकै जीवन पाएपछि जिउन जानेका हुन् फरक ढङ्गले, फुलले कोमल जीवन पाएपछि न हो मौरीले आफ्नो भोक मेटाएको आफ्नो आफ्नो जीवनको आफ्नो आफ्नो कला र विशेषता नहुने हो भने जीवनको पनि अस्तित्व नहुँदो रहेछ। यस्तो लाग्छ कि जिन्दगीले आफै मोड लिएपछि मृत्यु र जीवनको समागम भएको हो। फूलहरूले स्वतन्त्र फुल्न नपाएपछि अचेल फूलहरू युद्धमा होमिएका हुन् र काँडाहरू स्वतन्त्र भएर फुल्न मुस्कुराउन थालेपछि निमोनियाले ग्रस्त फूलहरू आइसियूमा जन्म र मृत्युको परिभाषा पढ्न बाध्य भएका हुन्। फूलहरूले अनेकौं सपनाहरू देखे। सपनाहरू स्वतन्त्र भएर फुल्न पाएनन्। नदीहरू आउँछु भनेर बगिरहे तर कहिल्यै फर्केर आएनन् गएको बाटो। त्यसै दिनदेखि हो आमाहरूले पनि जीवनको परिभाषा ऐनामा पढ्न थालेका। त्यसै दिनदेखि हो आमाहरूले पनि जीवनको परिभाषा ऐनामा पढ्न थालेका। सुस्केराहरूले छोडी गएपछि पहाडको मौन सम्वाद बुझ्न छाडेका हुन्। आदिम समयदेखि मान्छेहरूले पहाडहरूले अहमको छाती चातेर देखाएपछि बतासको बुई चढेर त्यसै दिनदेखि छुटी गएको हो आकाश। जिन्दगी कसैले सोचे जस्तो सस्तो भइदियो। जिन्दगी कसैले सोचे जस्तो सस्तो भइदियो। कसैले महँगो ठाने महँगो भइदियो। सोच्नेहरूले फरक सोचिदिएपछि फरक फरक भएका हुन् आत्मा र परमात्माहरू। सन्तानहरूले आमा नचिनेपछि छोराकै हातबाट हत्या भएकी हुन् आमा र आमाकै रगतले बनेको हो रवीर। आमाकै छातीलाई निशाना बनाएपछि हत्याराको अभियोग लागेको हो गोलीलाई। बन्दुकलाई दोषी ठहराएपछि मान्छे मार्ने केही मान्छेहरू त्यसै दिनदेखि हुन् तानासाईहरूले। त्यसै दिनदेखि तानासाईहरूले राजनेताको पगरी गुथेका हुन्। आमा किन बोल्दैनन्? चोकचोकमा उभिएका शालिखहरू आमा भन्नुहुन्छ, बाबु शालिखहरू विद्रोहको प्रतीक हुन्। धन्यवाद।
तपाईँको घरमा को हुनुहुन्छ?
मेरो हामी पाँच दाजुभाइ छौँ। मेरो मम्मी चाहिँ म दुई तिन वर्ष हुँदाखेरि नि बित्नु भएको, अनि अहिले मेरो बुबाले दोस्रो बिहे गर्नुभएको छ। हामी म समथिङ म त्यही तिन चार वर्षको थिएँ मम्मी बित्दाखेरि चाहिँ। त्यति अब मम्मी नै यस्तो हुनुहुन्छ भने चाहिँ मलाई त्यति याद छैन। अनि दुईवटा दिदी हुनुहुन्छ, कहिले काठमाडौँमै बस्नुहुन्छ, उहाँहरूको बसोबास चाहिँ काठमाडौँमा। अनि पाँच
सबै दाजुभाइसँगै बस्नुहुन्छ? के गर्नुहुन्छ दाजुहरू?
दाजुहरू अब आफ्नो पहिलाको पेसा टेलरिङ काम गर्नु पनि हुन्छ। एउटा दाई चाहिँ प्रहरीमा हुनुहुन्छ, अनि बुबा अब खेती किसानै।
परिवारमा अरू कसैले लेख्नुहुन्छ कविता?
अब मेरो साईले दाईले झल्का लेख्नुहुन्थ्यो, तर त्यति अब व्यावहारिकले गर्दा त्यति लेख्न सक्नु भएन।
तपाईँको कविता घरभित्र चाहिँ कसैले सुन्न पाउनुहुन्छ? मौका मिल्छ?
मौका कुनै बेला समयमा एउटा फेसबुक अहिले त्यो उसबाट चाहिँ थाहा हुन्छ, तर त्यति सुनाउने मौका चाहिँ अहिलेसम्म मिलेको छैन।
तपाईँले अब म कविता लेख्न सक्छु जस्तो चाहिँ कहिलेदेखि लाग्यो, ए राम्रो हुन थालेछ है भनेर कसैले भनेपछि थाहा हुन्छ नि?
त्यो चाहिँ मैले जब 72 सालमा खण्ड, त्योभन्दा अगाडि चाहिँ म त्यति लेख्न त लेख्थेँ, थन्किएर बसेको थिएँ। अनि पछि जब खण्डकाव्य निकालेर मैले गुरु देवी नेपाललाई देखाएँ, अनि उहाँले यति उत्साह देखाउनु भयो कि त्यो खण्डकाव्य पढेर, अनि ठ्याक्कै अनि मैले सोचेँ यो खण्डकाव्यलाई चाहिँ के न्याय गरेछु जस्तो लाग्यो, किन उहाँ दिग्गज हुनुहुन्छ। एक त अब उहाँले खण्डकाव्यभरि पिएचडी गर्नुभएको, अनि त्यसपछि मैले अग्र साहित्यकारहरूको पनि पाठो पढ्न पाएँ, उहाँको कविताहरू पढ्न पाएँ जुन काठमाडौँ भित्रिसकेपछि। अनि अब जस्तो कि अब तपाईँको कवि प्रकाश रङ्गवाली दाई, सञ्जीव राई दाईहरू, रामगोपाल आशुतोषहरू, अनि त्यसपछि अनि हामीलाई चाहिँ मलाई मेन सुरुमै काठमाडौँमा इन्भल्भ गराउने चाहिँ ओम भण्डारी दाई, संसार गर्ने उहाँहरूको साथ सहयोग, उहाँहरूको सुझावबाट
मेरो
कविताको शीर्षक छ प्रश्नहरूको मनोविज्ञान। आउँछु भनेर दगुरी गएको यात्रुवाहक बस किन आजको दिनसम्म फर्किआएन आमा? आउँछु भनेर दगुरी रहेको यात्रुवाहक बस किन आजको दिनसम्म फर्किआएन आमा? यो धेरै पुरानो घटना बारम्बार दोहोऱ्याइरहन्छ छोरो, जसको बा त्यही गाडी चढेर गएको थियो तर कहिल्यै नफर्कने गरी बेपत्ता छ। मबाट जवाब पर्खँदा पर्खँदै सहित भएर गयो। कहाँबाट खस्दै खस्दै आइपुगेका हुन् पखेटा चुडिएको घाइते परेवा? कहाँ पुगेर बसेका होलन् मयूरको रङ्गीन प्वाखहरू? रङ नभएको आफ्नै अनुहार हेरेर किन चलाइरहन्छ पानीमा आफ्नै छाया? म यस्तै यस्तै सोचिरहेको छु। तिमीले जन्म जन्माइदिएपछि म सहित भएको नहुँ, तिमीले जन्माइदिएपछि म सहित भएको नहुँ, फेरि मेरै शिरमाथि किन विराजमान भएर उभिरहेको छ त्रिभुवनको शालिक? सायद छोरो जीवित भइदिएको भए यस्तै यस्तै प्रश्नहरू गर्थ्यो र भन्थ्यो, आमा हजुरले यति त भन्नुहोस् कि मलाई सहित हुनकै लागि जन्माउनु भएको हुँ। धन्यवाद।
तपाईँले भनौँ न यो विक्रम पवन परियार भन्ने सिद्धान्त दलित परिवारबाट सङ्घर्ष गरेर आउनु भएको छ होइन, अरू आम मान्छेलाई भन्दा तपाईँलाई सङ्घर्ष गर्न अलिक बढी गाह्रो भएको थियो कि सजिलैसँग हुन सक्यो? मतलब स्कुल घर परिवार समाज छिमेक, अब अहिले पो समय एकदम परिवर्तन भयो त, तपाईँले पढ्दासम्म त समय अलिकति रूढिवादी पनि थियो, समाज अलिकति रूढिवादी पनि थियो।
थियो नै पक्कै पनि, अब तपाईँको हामीले अहिले धारा पतेरा होइन मन्दिरहरू स्कुलमा चाहिँ हामीले त्यति भोग्न पाएनौँ, तर पानीहरू टिचरहरूमा
टिचरहरूमा
चाहिँ त्यो थिएन, तर जुन एउटा समाजमा त्यो चाहिँ थियो नै र अझै पनि छ। तर कहिलेकाहीँ त्यो हुँदाखेरि चाहिँ व्यवहार अब आफूले नभोगे पनि फेरि अरू अब सुदूरपश्चिमहरूमा अनि अन्तै काहीँ समाचार सुन्दाखेरि चाहिँ यस्तो फिलिङ हुन्छ कि सायद म मान्छे पो होइन रहेछु कि भन्ने चाहिँ लाग्छ नै।
तर तपाईँको अहिले समय परिवर्तन भएको छ त्यस्तो लाग्दैन?
समय त अब परिवर्तन भएको छ, तर अझै पनि 50% त बाँकी नै,
मानसिकता पुरै भएको छैन। हामीले कविताहरूबाट यस्ता चेतलाई बदल्न सक्ने अवस्था ल्याउन सक्छौँ?
होइन, कविताहरूबाट त सकिन्छ नै होइन, अब कविताहरू मात्रै पनि होइन, अरू विभिन्न माध्यमहरू पनि छन् जस्तो मिडियाहरू छ होइन, त्यसबाट पनि सकिन्छ। कसरी अब मान्छेलाई कसरी घर घरमा पुर्याउने, आवाज शिक्षा कसरी घर घरमा पुर्याउने भन्ने मात्रै कुरा,
चेतना कसरी
ल्याउने भन्ने मात्रै कुरा।
तपाईँले अर्को कविता तयारी गरिसक्नु भएको जस्तो लागेको छ मलाई।
यो कविता अलि लामो छ, अब प्रश्न उठिहाल्यो, मैले त्यही विषयमा लेखेको कविता हो तर अलि लामो छ। मान्छेको आवरण, अडर अडर न्यायाधीशले भन्नुभयो, अडर अडर न्यायाधीशले भन्नुभयो, मैले बयान तपसिलमा दिएँ, तपाईँले रोस्टममा उभिएर भाषण गर्नुभयो, मैले सुनिरहे, मेरा कानहरू तपाईँको भाषण सुनेर मौन बस्नै चाहेनन्, आँखाहरू छटपट गरिरहे, हातका औँलाहरू मुठी भइरहे, तर खोज्नै चाहनु भएन आँसु झर्नुको कारण। को हो त्यो वैज्ञानिक जसको नाक चुच्चो हुँदैमा ब्रह्माण्ड र नाक थेप्चो हुँदैमा मगर बनाइदियो, हर दिन मैले चलाएको मेसिनको सियोले मेरै छाती छेड्छ, हेर्नुहोस् त जसाप हजुरको श्रीमतीको इन्द्रेणी पेटिकोट जहाँ कहिल्यै नमेटिने मेरा औँलाहरूका चक्र छन्। एकचोटि गम्भीर भएर हेर्नुहोस्, सियोको प्रत्येक डोपमा देख्नुहुनेछ म जस्तै देशको नक्सा। जसाप म त्यही दमाईको छोरो हुँ जसको हातले लगौँटी सिलाएपछि मात्रै छोपिएको थियो हजुरको नाङ्गो गुप्ताङ्ग, त्यही दिनबाट म दमाई भएको छु, त्यही दिनबाट म दमाई भएको हुँ, नचटाएका छौ त के मैले छोएको फुल, न टेकेका छौ त के मैले छोएको माटो, न हिँडेका छौ त के म हिँडेको बाटो, न लगाएका छौ त के मैले तुनेको टोपी, आवश्यकताको झोला बोकेर किन बारम्बार आउँछ नारायणमा। जुन दिन मैले अर्जापेको खुकुरी लानुभयो त्यही दिनबाट मलाई कुवा छुन दिनुभएन, मैले बनाइदिएको त्रिशूल चढाउनुभयो तर मन्दिर छुनसम्म दिनुभएन, कख नचिनेका बाहमाथि हजुरले जस्तो शासन गर्नुभयो सहँदै आए, अब तिनै अब त अति नै भयो जसा, त्यही भएर न्याय खोज्दै खोज्दै यहाँसम्म आएको छु। मेरो छिमेकी कृष्णबहादुर बिकथे मन्दिरमा पसेको अभियोग लगाइयो, त्यो पनि सहनै सहेकै थिए, पँदेरो छोएको न्युमा मेरी आमाले कुटाई खान् त्यो पनि सहेकै हुँ, स्कुलमा टिफिन छोएकै न्युमा कुटाई खाएको हात यही हो। जो यति बेला कविता लेख्छ बोक्सीको आरोपमा जिउँदै जलाउने समाज पनि यही हो, जो यति बेला मेरी आमाको फोटो हेर्दै रुन्छ हाँस्छ र बरबराउँछ, चिया छिया चिया दोकानमा चिया छोएकै कारण, चिया दोकानमा चिया छोएकै कारण छोरो पनि स्कुलबाट रेस्टिकेट भयो, यो भुख्याछहरूको भिडमा म मान्छे भएर बाँच्न पाउँछु कि पाउँदिन, म वर्षौँदेखि मान्छे बन्न खोजिरहेछु जसाप, साँच्चै भन्नुहोस् न आखिर मान्छेको प्रमाणपत्र कस्तो हुन्छ जसाप, त्रिशूल बनाउने यही हातले नैवेद्य चढाउन खोज्दा किन तिरस्कार गर्नुहुन्छ पुजारी बा, मनभित्र कालो कर्तुत राखेर कसरी गाउन सकेका हुन् घन्टी बजाउँदै आराती गीत, मसँग शिव भएरै त बनेको हो ब्लाउजको आवरण, जो हुर्कँदै गरेको छोरीको पृथ्वी छोप्न मेरै कला लिएर जान्छ, किन बजार छ उसैले निर्दोष छातीमा शासनको बुट, वकिल साहब हजुरले लगाउनु भएको कालो कोट सिलाउने मै हुँ, म त्यही दमाईको छोरो हुँ जसको काँचो कपडालाई जसले काँचो कपडालाई मान्छे जस्तै बनाइदिन्छ, फरक यति नै होला, कसैका औंलाहरू लामा होलान्, कसैका छोटा होलान्, कोही होचा होलान्, कोही अग्ला होलान्, किन उखेल्न चाहनुहुन्न लामा छोटा बीचहरूको जङ्गी पिलर? हो जसाब, म त्यही सार्कीको छोरो हुँ जसले बनाएको थियो विष्ट विष्टनीहरूका लागि जुत्ता। म थिएँ र त त्यही दिनबाट फुट्न छाडेका हुन् हजुरको पनि कुर्कुच्चा। म त्यही लक्ष्मी परिवारको सन्तान, मलाई पढाउने मेरै शिक्षकले मेरै अगाडि कुटेर मार्यो। त्यसै दिनदेखि म आमा विहीन भएको हुँ। शिक्षाविहीन शिक्षकविदले कसरी पास गर्यो शिक्षक आयोगमा? यसरी किन बारम्बार हत्या गरिँदैछ मान्छे हुनुको अस्तित्व? किन मुसहर बस्तीलाई गिज्याउँदै हिँड्छ सरकार? पानीले नछो भनेन, हजुरले नछो भन्नुभयो। हजुरले अछुत भनेपछि मात्रै अछुत भएको हुँ जसाब। को हो त्यो जसले मान्छेको जात बनायो? न्युटनको नियम फेल भएको थाहा हुँदाहुँदै पनि किन गुथिरहनु परेको छ अछुतको पगरी? जसाब, राष्ट्रिय पोसाक बनाउने यिनै हातहरू हुन्। तपाईँले लगाइरहनु भएको सुनको लकेट बनाउने पनि मै हुँ। मैले मान्छेको आकार म जस्तै देख्दा देख्दै पनि किन यो समाजलाई मान्छे स्वीकार्दैन? यो देशको राष्ट्रिय झण्डा बनाउँदा सबैभन्दा पहिला खुसी भएका थिए मेरा बा आमा। मेरै निधारबाट चुहिएको निलो पसिनाले पाइन हालेको खुकुरी बोकेर तपाईँ आफू बहादुर सम्झनुहुन्छ? जसाब, एउटा प्रश्न हजुरलाई पनि। साँच्चीकै तपाईँ र उहाँमा त्यस्तो के भिन्नता देख्नुहुन्छ र मलाई उसको घरको सङ्घार टेक्नसम्म मनाई हुन्छ? हजुरले नछो भनेपछि मात्रै अनपट मेरा बा आमाले नछोएका हुन् मन्दिरको ढोका। तैपनि कहिल्यै फरक देखिएन दर्पणमा उभिएको मान्छे र छायाको हुलिया। मलाई किन उस्तै लाग्छ, मान्छे जस्तै प्रतिबिम्बित छाएर देशको अनुहार। किताबका पाठ्यक्रममा हजुरहरूले नै दमाई भनेर लेखिदिएपछि शिक्षार्थीले मलाई दमाई भन्न थालेका हुन्। जब हजुरलाई आफ्नै जिन्दगीबाट असुरक्षित लाग्छ नि, त्यति बेला मेरो बहादुरी चल्छ, म चल्दिनँ। मेरो सास मिसिएको हावा हजुरको घरको चोटा कोठा चाहेर फर्कन्छ। अवश्य भन्नुहोस् त, मान्छेबाट अमान्छे भनेको त्यही मान्छे अचेल किन बनाउँछ क्यानभासमा मान्छेको आवरण? जसाब, मलाई मान्छेको पुराण बता दिनुहोस् न, मलाई मान्छे भएर मर्न खुब रहर छ। धन्यवाद।
कति मिठो कविता! यो त तपाईँले लुकाएर राख्नु भएको रहेछ, मैले कोट्याइ कोट्याइ पनि निकालेछु बल्ल।
धन्यवाद। यो अलि लामो थियो,
अल्छी लागेन मलाई, कुनै पनि शब्द वाक्क लागेन, ओहो सिद्धिने हुन्थ्यो जस्तो लागेन। त्यो भनेको त कविता मिठो छ भन्ने हो नि त। कहिलेकाहीँ छोटै कविताले पनि अल्छी लगाउन सक्छ, लामा कविताले अल्छी नलगाउँछ भनेपछि त्यो कविताको सफलता हो। अब हामीसँग धेरै समय छैन विक्रमजी, विक्रम पवन परियार आज हामीसँग हुनुहुन्छ, एउटा कविता पढ्ने समय छ, तपाईँले रोजेर एउटा कविता पढ्न सक्नुहुन्छ।
म एउटा कविता अर्को, जीवन बाँधिएको डोरी। कुनै दिन आकाश पनि विधवा भइदिनेछ, कुनै दिन आकाश पनि विधवा भइदिनेछ, तिमी जस्तै दुखी हुनेछन् जवानी साँचिरहेका ताराहरू। यसरी नै बाफ भनेर उड्नेछ जिन्दगी, आकाशबाटै बिलाइ जानेछ धुवा, धुवासँगै जानेछन् तिम्रो इन्द्रेणी जवानी, चियाइरहनेछौ चिहानमा छटपटाइरहेको रातो फुल। बडो महत्व छ नचुडिन्जेलको डोरी, चुडिएपछि त लथालिङ्ग हुन्छन् सपनाहरू, र टक्क अडिन्छ घडीको सुई, रोकिन्छ पैतालाहरू, मस्त निदाउँछ उनीलाई हेरिरहने आँखा, चुपचाप रहन्छ आवास गर्ने मुट्टु, पानी भइदिन्छ सिन्दुरको रङ जस्तो रगत, र आगोको बर्को ओढेर विसर्जन भइदिन्छ रहरहरू। आर्यघाट जो छ मान्छेहरू नभएको दिन उदास देखिन्छ, आर्यघाट जो छ मान्छेहरू नभइदिएको दिन उदास देखिनेछ, मान्छेहरू मलामी नभएको दिन सौन्दर्य घट्नेछ बाटोको पनि, यादहरू छोडेर जानेछ यतै कतै, म नहुँदा कसले सुनिदेला चुराको मधुर धुन, मेरो जिन्दगीको यात्रा यतैबाट टुङ्गियो भने कसले देखिदिएला प्रियसीको उदास सिउँदो, जो लोक्ने मरेपछि सफेद कागज बनिदिन्छन्। हावाले रेशमी केस हल्लाइदियो भने सोचिदेलान् लोक्ने मरेपछि झन सुन्दरी भए, कोही भन्लान् कसरी जोगाई राख्ली जवानी चञ्चलता, कोही भन्दा हुन् लोक्ने मरेपछि झन फुल्दै आयो जवानी, सायद कसरी सहन्छिन् होला म नहुँदाको पीडा, म सोचिरहेछु कसरी दागविहीन होलिन् मेरी, कसरी बिति जाने हो बाँकी जिन्दगी, प्रिय सखी जिन्दगी न हो बाँच्छु भन्दा भन्दै पनि मरिदिन्छन् मान्छेहरू पालै पालो, जब स्थिर भइदिन्छ जीवन तब लामबन्त भइदिन्छन् यादहरू, र तप्किरहन्छन् आँसु प्रेसीको परेलबाट तप्प तप्प, त्यसपछि दागको शिकार भइदिन्छ हर दिन हर रास सहन्छ पैतालाहरूको क्रूर पच्चाप, मन्दिरहरूबाट तिरस्कृत भइदिन्छ कोहीले कहिले नमेटिने गरी बस्दो हो औँलाहरूको छाप कहिल्यै नमेटिने गरी बस्दो हो औँलाहरूको छाप कसरी फुल्दो हो दुश्मनहरूको यत्रो भेटमा एउटा सेतो गुराँस धन्यवाद
अब अन्त्यमा तपाईँलाई यो कुराकानी यो कविताहरू सुनिसकेपछि कसैले सम्पर्क गर्न खोज्नुभयो भने कसरी सकिन्छ
अन्त्यमा चाहिँ यो मलाई सम्पर्क गर्न चाहनुहुन्छ भने विक्रम पवन परियार लेख्नुहोस् एउटा फेसबुकमा एड भइहालिन्छ कन्ट्याक्ट नम्बर चाहिँ अब 98016057 83 98016057 83 यसमा सम्पर्क गर्नुभयो भने मलाई भेट्नुहुनेछ
हस् धेरै धेरै धन्यवाद तपाईँलाई
दाइले पनि धन्यवाद यो उज्यालोमा एउटा एकल कविता वाचनमा मलाई मौका दिनुभयो म हजुरप्रति धेरै धेरै आभारी छु
हस् त कार्यक्रम एकल कविता वाचनबाट कवि विक्रम पवन परियार रामेछाप सुनापति उहाँको घर अहिले भक्तपुर बस्नुहुन्छ उहाँ सँगसँगै प्राविधिक साथी प्रवीण श्रेष्ठ र म अच्युत घिमिरे पनि बिदा हुन्छौ नमस्कार शुभरात्रि
भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन